شہد تار پر ہر آن رحمت کی نظر رکھنا، کرے دن رات یہ سنت کی خدمت یا رسول اللہ.
الحمد للہ رب العالمین والصلاة والسلام على سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ. الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. اسلامی بھائیو اور اسلامی بہنوں، الحمدللہ عز و جل خالق کائنات جل جلالہ کی زمین پر عشق رسول صلی اللہ تعالی علیہ وآلہ وسلم کا مدنی جام تقسیم کرنے والے ایسے مرد کامل اب بھی موجود ہیں جو فیشن کی آفت میں گرفتار لوگوں کو پیارے مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم کی سنت کریمہ کا اسیر بنانے کے خواہاں ہیں. یہ اللہ عز و جل کا خاص کرم ہے کہ اس نے ہمیں اس پرفتن دور میں تبلیغ قرآن و سنت کی عالمگیر غیر سیاسی تحریک دعوت اسلامی کا ماحول اور شیخ طریقت امیر اہل سنت ابو بلال حضرت علامہ مولانا محمد الیاس اطوار قادری رضوی دامت برکاتہم العلیہ جیسے ولی کامل کی صحبت باثر سے نوازا. یقیناً امیر اہل سنت دامت برکاتہم العلیہ ان عظیم ہستیوں میں سے ایک ہیں جن کی مخلصانہ جد و جہد کی برکت سے ہزاروں نہیں بلکہ لاکھوں مسلمان بالخصوص نوجوان برائیوں سے تائب ہو کے نیکیوں کی راہ پر گامزن ہو چکے ہیں. الحمدللہ عز و جل بلا مبالغہ امیر اہل سنت دامت برکاتہم العلیہ نے اپنے سنت و بر بیانات کے ذریعے لاکھوں مسلمانوں کے دلوں میں مدنی انقلاب برپا کر دیا. لہذا تمام اسلامی بھائی اور اسلامی بہنیں اس بیان کو توجہ کے ساتھ سماعت فرمائیں.
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین، اما بعد فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله.
حضرت سیدنا وہب بن منبہ رضی اللہ تعالیٰ عنہ کا بیان ہے کہ ایک بنی اسرائیل کے بزرگ کو شیطان نے طرح طرح سے بہکانے کی کوشش کی مگر ناکام رہا. ایک بار وہ بزرگ کہیں تشریف لے گئے تنہا تھے، شیطان نے شہوت اور غضب کے ذریعے بہکانے کی بہت کوشش کی، کامیابی نہ ہوئی. پھر اس نے ڈرانے کی صورت اختیار کی اور ایک پتھر کی بڑی سی چٹان سر پر جیسے گر رہی ہے وہ دکھائی اس نے. اس عابد نے فوراً اللہ کہا تو وہ چٹان دور ہٹ گئی. پھر شیطان نے شیر اور پھاڑ کھانے والے جانوروں کی صورتیں اختیار کی، لیکن وہ بزرگ جو تھے وہ اللہ اللہ کرتے رہے، اپنے عبادت کے کام میں مشغول رہے اور ان جانوروں کی طرف توجہ ہی نہیں تھی. وہ بزرگ جب نماز میں مشغول ہوئے تو شیطان نے سانپ کی شکل اختیار کی اور اس کے پاؤں میں لپٹنے لگا، لیکن اس اللہ والے نے پھر بھی اس کو لفٹ نہیں کروائی، سانپ کی طرف توجہ ہی نہیں دی، اللہ کی یاد میں مشغول رہے. یہاں تک کہ شیطان بل کھاتا ہوا سانپ کی شکل میں اس بزرگ کی گردن تک پہنچ گیا، بلکہ سر تک پہنچ گیا، لیکن شیطان کو لفٹ نہیں کروائی. صورتحال یہ ہوئی کہ جب یہ اللہ والے بزرگ سجدہ کرتے تو شیطان سجدے کی جگہ پر منہ کھول کر اپنا وہ سانپ کی شکل میں منہ پھاڑ کر سجدے کی جگہ پر رکھ دیتا، لیکن وہ بزرگ وہ سجدے کی جگہ سے اس کو عمل قلیل کے ساتھ ہٹا دیتے ہاتھ سے اور سجدہ فرماتے. یہ چہرے پر لپٹنے کی کوشش کرتا لیکن وہ کامیاب نہ ہوا. آخر تھک ہار کر شیطان نے کہا کہ میں نے آپ کو بہت آزمایا لیکن آپ تو استقامت کے پہاڑ نکلے، میں آپ پر ناکام ہوا، میں آپ سے بڑا متاثر ہوا ہوں اور آپ کی طرف اب دوستی کا ہاتھ بڑھاتا ہوں. تو بزرگ نے فرمایا کہ شیطان سے اور میں دوستی کروں یہ تو ہو نہیں سکتا، اپنی دوستی تو کوئی صورت میں نہیں ہو سکتی، یہ بھی تیری ایک چال ہی ہے مجھے پھنسانے کی. ظاہر وہ اللہ والے تھے، وہ جانتے تھے
کہ برے کی دوستی نہیں رکھنی چاہیے. یہ تو ہم لوگوں کی حالت ہے, فلمیں دیکھنے والوں سے بھی دوستی کرتے ہیں, دو دو ٹکڑے گالیاں بکتے ہیں, ان کے ساتھ بھی اٹھ بیٹھ ہماری لگی رہتی ہے. حالانکہ حدیث شریف میں المرء مع من احب, جو جس سے محبت رکھے گا قیامت کے روز اسی کے ساتھ اٹھایا جائے. تو جرائم پیشہ اور بگڑے ہوئے لوگوں, بے نمازیوں سے دوستی کرنے والے, فلمیں دیکھنے والوں سے دوستی کرنے والے, راشیوں, سود خوروں اور بدکار لوگوں کی صحبتوں میں بیٹھنے والے اس خوش فہمی میں نہ رہیں کہ ہم تو نمازی ہیں نا, ہم تو عبادت کرتے ہیں, ہم تو فلاں کرتے ہیں, ہمیں کچھ بھی نہیں ہوتا. تو وہ غور کر لیں. خیر, تو انہوں نے کہا کہ میں تجھ سے دوستی نہیں رکھوں گا. شیطان سے دوستی کیسے رکھے؟ قرآن یہاں تک فرما رہا ہے اگر شیطان تجھے بھلا دے تو یاد آنے پر ظالموں میں مت بیٹھ, یعنی فاسقوں, بد مذہبوں, بد عقیدوں, بے نمازیوں, چوروں, شرابیوں, چرسیوں, موالیوں, اس طرح کے اوباش لوگوں میں اگر بھول کر بھی شیطان نے بٹھا دیا تو یاد آنے پر اٹھ جاؤ. یہ قرآن کہہ رہا ہے. ظالم سے مراد ظالموں کے ساتھ مت بیٹھو. تو ظالم سے مراد یعنی کہ فاسق بھی ہے, کافر بھی ہے اور بد مذہب بھی ہے. تو ڈائریکٹ شیطان سے دوستی تو یہ تو سوال ہی پیدا نہیں ہوتا, ممکن ہی نہیں تھا. خیر, تو انہوں نے اس کی دوستی سے بالکل صاف انکار فرما دیا. تو شیطان نے ایک اور چال چلی, اچھا مجھ سے اپنے اہل و عیال کا حال پوچھو کہ ان پر تمہارے بعد کیا گزرے گی. تو فرمایا تجھے پوچھنے کی کیا ضرورت ہے, تو کون ہوتا ہے بتانے والا, اور جب میں دنیا سے رخصت ہو ہی جاؤں گا تو میرے بعد جو بھی ہو اس کی میں ابھی سے فکر کیوں کروں. جیسے کہ ہمارے ہاں بڑی فکر کی جاتی ہے کہ میرے بعد میری اولاد کا کیا ہوگا, تو ان کے لیے کاروبار کا انتظام, ان کے لیے مطلب پتا نہیں کیا کیا لوگ انتظام کرتے ہیں, اور بعض اوقات وہ گناہ جاریہ کا انتظام کر کے دنیا سے تشریف لے آتے. سیدنا عمر بن عبدالعزیز رضی اللہ تعالیٰ عنہ خوب ہیں. کسی نے عرض کیا آپ کے 13 بچے ہیں, آپ نے اپنے بعد ان کے لیے کچھ بھی انتظام نہیں کیا, کچھ مال چھوڑتے ان کے لیے جو مطلب ان کے کام آتا. بڑی خوب بات فرمائی. فرمایا کہ اگر میرے بعد میری اولاد نیک ہے, نیک بنتی ہے, تو ان کے لیے اللہ کافی ہے, اور اگر یہ گناہوں بھری زندگی گزارتے ہیں, نیک نہیں بنتے, نمازی نہیں بنتے, داڑھی منڈاتے ہیں نا, برائیاں کرتے ہیں, اچھے مسلمان نہیں بنتے, تو دولت چھوڑ کر میں ان کے گناہوں پر مددگار بننا نہیں چاہتا. ظاہر اب آپ دولت بھی چھوڑ جائیں گے تو یہ آپ سمجھو گے کہ مسجد بنا دے گا آپ کا بیٹا, جس کو آپ نے ماڈرن بنایا ہے, اجتماع میں آیا تھا تو مارا تھا, داڑھی رکھی تھی تو ملا کہہ کر گالیاں دی تھی, تو آپ سمجھتے کہ آپ کے پیسوں سے آپ کے لیے مسجد بنائے گا؟ سوال ہی پیدا نہیں ہوتا, کیونکہ آپ نے تو اس کو دین کے ماحول سے, سنتوں بھرے ماحول سے, مدنی ماحول سے دور رکھا تھا کہ بیٹا تیرے پڑھنے کے دن ہے, ملا نہیں بننا اپنے کو. تو وہ بتائے گا مرنے کے بعد آپ کو کہ کتنے 200 ہوتے ہیں, اللہ نہ کرے. آج کل کے ماحول پر میں یہ چوٹ کر رہا ہوں کہ اس طرح کا ماحول ہے, اور تقریباً یہ سب میری بات کو سمجھتے ہیں, یہ کوئی بدعا نہیں دے رہا میں, نہ میں کسی فرد کو نشانہ بنا رہا ہوں, میں ایک جنرل بات کر رہا ہوں. خیر, تو مجھے اپنے اہل و عیال کے بارے میں تجھ سے پوچھنے کی کوئی ضرورت نہیں, اس وقت تو میں مر چکا ہوں گا. پھر شیطان نے کہا کہ اچھا یہی پوچھ لو کہ میں انسانوں کو گناہوں میں کس طرح پھنسا لیتا ہوں. یہ بات کام کی تھی. تو آپ نے فرمایا کہ ہاں یہ بتا دو کہ کس طرح تم اپنے جال میں لوگوں کو پھنساتے ہو. تو شیطان نے کہا اپنے 3 جال ہیں مضبوط, ایسے مضبوط کہ ان میں جو پھنس گیا وہ پھنس گیا. وہ 3 جال کون سے ہیں؟ آپ بھی گرے میں باندھ لیجیے. نمبر 1 بخل, یعنی مال کی محبت. نمبر 2 غصہ. نمبر 3 نشہ. پھر خود ہی وضاحت کرتا شیطان اس کی کہ جب کسی کو بخل کے جال میں پھنسا لیتا ہوں تو اس کو اس کا مال اس کی نظر میں تھوڑا دکھاتا ہوں, یعنی اس کو یہ ذہن میں بٹھا دیتا ہوں کہ تیرے پاس تھوڑا سا مال ہے. تو ایسا شخص جو ہے وہ اللہ کے عائد کردہ حقوق ترک کرتا ہے, حقوق واجبہ ادا نہیں کرتا, اور لوگوں کے مال میں بھی رغبت کرنے لگتا ہے. تو یہ حقیقت ہے, بالکل تجربے کی بات ہے. میں نے دیکھا کہ کروڑ پتی لوگ بھی جو ہوتے ہیں وہ بولتے ہیں بس کوئی رزق میں برکت کی صورت ہو جائے, میرا کاروبار ٹھیک ٹھاک چلتا رہے, ادھر مل قائم کر رہا ہوں, ادھر کارخانے کی بنیاد رکھ رہا ہوں, اور فلاں فلاں ملک میں اپنی ایجنسی کھولنے کا ارادہ ہے. یہ مثال دے رہا ہوں, اس طرح کے کروڑ روپے ہوتے لوگوں کے پاس. اس کو محاورتن کہتے ہیں کہ 7 پشتیں بیٹھ کر کھائیں. اتنی دولت ہوتی ہے پھر بھی ان اللہ کے بندوں کو بس یہی خواہش ہوتی ہے کسی طرح میرے مال میں اضافہ ہی ہوتا چلا جائے. یہ بالکل آپ میں بھی اس طرح کی سوچ کے ہو سکتا ہے بہت سارے افراد بیٹھے ہوں گے جن کو شاید میری بات سمجھ میں بھی نہیں آتی ہوئی, سر کے اوپر سے گزر رہی ہوتی शैतान ने मोहब्बत डाली ना माल की, तो मेरी बात सर के ऊपर से गुजर रही होगी, और शैतान बदगुमानियां भी दिला रहा होगा कि वो भी तो माल से मोहब्बत करता है, ये भी तो माल से मोहब्बत करता है, बयान करने वाला खुद भी माल से मोहब्बत करता है। इस तरह बदगुमानियां दिलाकर वसवसे डालकर आपको अपने मौकफ पर बिल्कुल मजबूत करने में लग गया होगा कि कहीं ऐसा ना हो कि ये बंदा जो बयान सुन रहा है ये मेरे जाल से आजाद हो जाए और जन्नत में चला जाए और मैं आंखें फाड़ फाड़ कर देखता रह जाऊं। ऐसा नहीं हो सकेगा, मैं इसको ले चलूंगा साथ। मैंने इसको बांड भी रखवाए हैं, लॉटरी की टिकट भी दिलवाई है, नए नए कारोबार खोलने के चक्कर में भी लगा दिया है, इसको सूद पर लोन भी दिला दिया है, और इसको रिश्वतों के चक्कर में भी लगाया हुआ है, लाइसेंसों के चक्कर में भी लगाया हुआ है, और तरह तरह के मैंने माल के जाल में इसको अच्छी तरह जकड़ के रखा है। ये फैजान मदीना का चंद जुमलों का बयान, इसको मेरे ऐसे मजबूत जाल से जो अब जहन्नम के मुंह के करीब मैंने इसको पहुंचा दिया है, इसको बचा नहीं सकता। बहुत हराम माल इसने जमा कर दिया है, अब मैं इसको जाने तो नहीं देता। तो मकसद ये कि जिसके दिल में माल की मोहब्बत उतर गई उसको इससे निकाला नहीं जा सकता, बज़ाहिर ऐसा लगता है उसको इससे निकाला नहीं जाता, और वो झूठ भी बहुत बोलता है। ऐसा आदमी झूठ बहुत बोलेगा, अगर उसको कहा जाए माल की, अरे नहीं बाबा हम तो अल्लाह की राह में खर्च कर, फुला मस्जिद में चंदा दिया, मदरसे को इतना जाता है, फुला बेवा को इतना जाता है, ऐसी बातें बनाएंगे कि फिर रियाकारी में फंस गए। एक तो रियाकारी में फंस गए, इसमें मुबालगा भी किया, हालांकि मजे की बात के नेकी करके भूल जा और गुनाह करके याद रख। खुदा की कसम अगर इस बात को हम गिरे से बांध लें, इसका तावीज बनाकर गले में डाल लें, मजे की बात है। खुदा की कसम बहुत सारे हमारे इबादत के मसाइल हल हो जाते हैं इससे, लेकिन सवाल ही पैदा नहीं होता। इधर तो उल्टा हिसाब है, नेकी करके याद रखी जाती है, गुनाह करके भूल जाया जाता है। ईशा की जमात पूरी मिली थी, चारों रकातें मिली थी, तकबीर उला ये याद रह गया, फजर कजा हो गई थी ये भूल गए। मिसाल दे रहा हूं, किसी मस्जिद में फंड दिया था ये याद रह गया, कितनों के कर्जे दबा कर बैठे ये भूल गए। पुनः जगह हिम्मत करके सच बोल दिया था ये तो याद रह गया, और इतनी बार झूठ बोला था ये भूल गए। पुनः जगह वादा पूरा करके पहुंच गए, मैंने आपसे वादा किया था मैं हाजिर हो गया ये याद रहा आपको, और पिछले दिनों इतनी वादा खिलाफियां की सारी भूल गए। हम भूल जाएं तो भूल जाएं, अल्लाह ताला ने जो फरिश्ते मुकर्रर किए हैं वो नहीं भूलते, वो तो लिख लेते ना। अल्लाह भूलता है, अल्लाह ताला भूल से पाक। हम लोग गुनाहों को भुलाने की कोशिश करते हैं, नेकियों को याद रखने की कोशिश करते हैं, बरसों पुरानी नेकियां अपने को याद रह जाती हैं, बरसों पुरानी। उस मस्जिद में मैंने पंखे लगवाए हैं, कारपेट बिछाया है, इतने कलामे मजीद दिए, हर महीने ग्यारहवीं शरीफ करता हूँ, हर साल जश्न विलादत का लंगर करता हूँ, ये सब याद है। लेकिन लोगों के जो हक दबाए हैं, रिश्वतें दी हैं, सूद लिया है, सूद पर लोन लेने का जो गुनाह हो रहा है कबीरा, ये याद नहीं रह रहा। इन मानों अगर याद है कि वो वसूल करेगा समझे जो भी इदारा है, लेकिन बतौर गुनाह इसको याद नहीं रखा। जैसा कि सैयदना अतबतुल गुलाम रज़ी अल्लाह तआला वलीउल्लाह थे, एक गली से गुजर रहे थे, एक मकान के करीब खड़े हो गए और थर थर कांपने लगे। अरे हज़रत क्या हो गया अचानक आपको, तबीयत तो ठीक है आपकी? फरमाया हाँ, मदनी माहौल से वाबस्ता होने से पहले, नेकी की हिदायत मिलने से पहले बचपन में इस मकान में एक गुनाह मुझसे सरजद हो गया था। तो गुनाह करके अहलुल्लाह याद रखते थे, नेकिया करके भूल जाते थे। बल्कि सैयदना सुफियान सौरी रहमतुल्लाह तआला अलैह, बहुत बड़े मुहद्दिस कबीर हुए और ताबेई थे, उनका कौल गालिबन ये याद पड़ता है, पढ़ा था कि जो नेकी की बात किसी को पता चल जाती, अपनी की हुई नेकी अगर किसी को पता चल जाती तो वो उसे कल अदम करार दे देते। कल अदम यानी ये समझो कि कैंसल, कि ये नेकी मेरी कैंसल हो गई, किसी को पता क्यों चला? इबादत तो अल्लाह के लिए की जाती है, तो अल्लाह जाने बंदा जाने, या अल्लाह के बताए से जो भी जाने उसका महबूब जाने, फरिश्ते जाने सल्लल्लाहु अलैहि वसल्लम, हमारे बताने से किसी को क्यों खबर पड़ी कि नेकी कैंसल, कल अदम, खलास, कैसी सोच थी? तो ये समझ में आता है, इन बुजुर्गों की अदाएं तो खैर सुभान अल्लाह बहुत प्यारी हैं, लेकिन ये समझ में आता है कि नेकी करके भूल जाओ, गुनाह करके याद रखो, कि नेकी हमने की भी इसका हमें पता तो नहीं है कि ये मकबूल हुई, और गुनाह हमने किया इसमें ये शदीद खतरा है कि जहन्नम में झोंक दिया जाए, सख्त अजाब मुसल्लत हो जाए, तो इसमें रिस्क ज्यादा है गुनाह में, तो इसको याद रखे आदमी, इस सजा को अपने ऊपर से हटाता जाए। और अन नदमो तौबतुन से भी ताईद मिलती है कि शर्मिंदगी तौबा है, तो गुनाह याद रहेगा तो शर्मिंदगी होगी, जब गुनाह ही याद नहीं रहेगा शर्मिंदगी कहेगी, नदामत कहां से लाओगे जब गुनाह ही याद नहीं। तो बाहर हाल में अर्ज कर रहा था कि शैतान का ये कामयाब तरीन वार है बुख्ल, यानी مال کی محبت، یہ بخل کے معنی ہے، یہ لوگ اسے اپنے طور پر کر لیتے ہیں کہ کنجوس۔ کنجوس کی تعریف جو ہم سمجھتے ہیں وہ تھوڑی ہے، حقوق واجبہ جو ادا نہیں کرتا عام طور پر وہ ہے کنجوس۔ رائے خدا میں جہاں دینا چاہیے وہاں بھی نہیں دیتا، ضرورت کے موقع پر خرچ نہیں کرتا۔ تو یہاں تو یہ کہ شادیوں میں دھوم دھام سے خرچ کریں گے، رقاصائیں نچا نچوانے میں خرچ کریں گے، جہاں چار آدمی دیکھتے ہیں وہاں خرچ کریں گے۔ نعت خوانی میں گئے، چار آدمی یا دیکھتے ہیں، واہ واہ کرنے والے موجود ہیں، اپنا امپریشن پڑے گا تو یار لوگ نوٹیں بھی چلائیں گے، سب کچھ کریں گے۔ پیچھے سے مٹھی بند کر کے دینے والی بات نہیں کرو، چار آدمی دیکھیں واہ واہ بڑا سخی ہے، بڑا عاشق رسول ہے، یوں نوٹیں چلا رہا تھا۔ یعنی اللہ کے لیے کون کرے عمل؟ ظاہر ہے میری یہ بات بہت بری لگتی ہوں گی لوگوں کو، بعض لوگ میرے مخالف بن کر چلے بھی جاتے ہوں گے، خلاف بھی بولتے ہوں گے، تو شیطان یوں بھی ان کو استعمال کرتا ہوگا۔ لیکن ظاہر ہے کہ میری شرعی گرفت کریں، یا میں شرعی غلطی کروں میری اصلاح کریں، میں تو اپنی اصلاح کروا رہا ہوں۔ انما الاعمال بالنیات، کوئی ظاہر کر کے بھی اگر دیتا ہے تو اس کی نیت پر سارا دار و مدار ہے، وہ دل کو یوں بہلا لے گا کہ میری نیت اچھی ہے، چلو بھائی اچھی ہو تو قیامت کے دن فیصلہ ہوگا کس کی نیت کیسی ہے۔ میں تو جنرل بات کر رہا ہوں، اصلاح کی بات کرتا ہوں۔ اگر آپ کو اپنی اصلاح کا پہلو نظر آتا ہے تو اس کو قبول کر لیجئے، ورنہ ظاہر غیبت کرنے میں ثواب تو کیا ملے گا، ایسا سخت ترین عذاب ہے کہ اوسان خطا ہو جائیں گے، ہوش اڑ جائیں گے۔ تو بہرحال یہ کہ مال کی محبت یہ شیطان کا ایک بہت بڑا کامیاب وار ہے، اور یہ وار اس کا بڑا کارگر ثابت ہوا ہے۔ غالباً اب امت ساری کی ساری ایک لل اکثر حکم الکل کے اصول کے تحت، یعنی اکثر جو ہوتا ہے وہ کل کے حکم میں ہوتا ہے، تو ساری کی ساری امت اس میں ایسا لگتا ہے گرفتار ہے، الا ماشاء اللہ، اللہ جس کو بچائے وہ بچا ہوا ہے، ورنہ جنرلی سبھی پھنسے ہوئے ہیں، کیا مالدار کیا غریب، کیا فقیر کیا مسکین، کیا رئیس کیا افسر، کیا ارباب اقتدار، ہر ایک مال کی محبت میں گرفتار۔ یہاں تک کہ جو بستر مرگ پر ہے، ایڑیاں رگڑ رگڑ کر دم توڑنے والا ہے، وہ بھی مال کی محبت میں گرفتار۔ یہ زندگی بھر مال سے دل لگایا، جو مجھے یہ بات کبھی نہیں بھولتی، عبرت کی بات ہے، کبھی نہیں بھولتی، میں کئی بار بیان مرض کر چکا ہوں اس بات کو، کہ میرے مرحوم بھائی کی رقم کسی صاحب کے پاس نکلتی تھی، وہ دیتے نہیں تھے، جیسے آج کل لوگ دیتے نہیں آسانی سے، تو پتا ہی آپ کو، قرضہ لینا ہو تو آپ کے گھر کے چکر لگائیں گے، اور جب آپ قرضہ وصول کرنا چاہیں تو اس کے گھر کے چکر لگائیں گے، یہ تو سب کو اس کا تجربہ ہے کم و بیش۔ تو اب یہ کہ وہ دیتے نہیں تھے، اب بیمار پڑ گئے بےچارے، بیمار بھی ایسے پڑے کہ بچنے کی امید نہ رہی، تو ہاسپٹل میں جا کر میرے مرحوم بھائی نے ریکویسٹ کی کہ اپنے بیٹوں سے کہہ دو، جوان بیٹے تھے ان کے، کہ میرا حق مجھے دے دیں، اتنی اتنی رقم جو آپ پر نکلتی ہے۔ پتا بھی تھا، انکار بھی نہیں کیا اس نے کہ تم جھوٹ بولتے ہو یا تم کب کے پیسے مانگتے ہو، یہ انکار نہیں، بلکہ اب ان پر ایک طرح کا کیفیت تاری تھی، بیچاروں پر اللہ کرم فرما دے ان پر۔ میرے بھائی کا نام عبد الغنی تھا، وہ لوگ غنی بولتے تھے، غلط ہے، عبد الغنی بولنا چاہیے، بولا انہوں نے کہ وہ تو اپنی میمنی زبان میں بولا، میں اپنے طور پر اردو میں آپ کو بتاتا ہوں، ڈاکٹر اور ڈاکٹر میرا آپریشن کر دے، مجھے جتنے پیسے چاہیے دوں گا، میرے کو ٹھیک کر دو۔ عبد الغنی تم کو پیسے نہیں دوں گا، ڈاکٹر تم کو جتنے چاہیے پیسے دوں گا، میرا آپریشن کر دو۔ بس دل زندگی بھر مال سے دل لگایا ہوگا، تو آخری اوقات میں ایسا نشہ تھا ان پر بیچاروں پر کہ ہمارا قرضہ انہوں نے نہیں دیا اور دنیا سے رخصت ہو گئے۔ تو یہ عبرت کے لیے مجھے بھی یاد رہ گیا کہ دیکھو یار، اگر میں نے بھائی سے عرض کیا اور ہم نے سب کا ملا ہوا، ہمارا حق تھا اس میں، میرا بھی تھا، سب، تو ہم لوگوں نے مل جل کر ہم نے کہا بیچارہ فوت ہو گیا ہے، اپنے سب اس کو معاف کر دیتے، تو ہم نے معاف کر دیا، کیونکہ اولاد کو بھی، اولاد نے بھی نہیں دیا ہمارے بھائی کو، نام بھی نہیں دیں گے پیسے، ٹھیک ہے۔ تو ہم نے لڑائی نہیں کی، ہم تو میرے تو بہرحال پہلے جب میں کاروبار کرتا تھا بہت سو نے پیسے کھائے، الحمدللہ میں نے کسی کے نہیں کھائے، میرے لوگوں نے کھائے، تو سب کو معاف، عام معافی کا اعلان۔ اپنے لڑ سکتے نہیں ہے، لڑنا چاہتے نہیں ہے، سکتے بھی ہیں تو لڑنا چاہتے نہیں ہے، دنیا کے سکھوں کی خاطر آدمی لڑائی کرے، جھگڑے کرے، پڈے کرے۔ تو بہرحال یہ کہ مال کی محبت شیطان کا ایک کامیاب جال ہے، کہ جس میں آج بدقسمتی سے ساری کی ساری امت کم و بیش گرفتار ہے۔ ہر شخص مال کے حصول کی خاطر رات دن لگا ہوا ہے، نوکری بھی کرتا ہے تو اوور ٹائم بھی کرتا ہے، تو بولتا ہے کہ ہمارے اخراجات پورے نہیں ہوتے، اس کی بھی وجوہات ہیں، اخراجات پورے نہیں ہوتے اس کی وجوہات ہیں۔ آپ 50 روپے کا کھانا کھائیں گے، ہو سکتا ہے جب بھی پیٹ نہیں بھرے گا۔ تو میں ایک مثال دیتا ہوں، اچھا کھانا کوئی گناہ کا کام نہیں ہے، میں ایک آپ کو مثال دیتا ہوں کہ ہمارا پیٹ یوں نہیں بھرتا کہ ہماری آسائشیں بڑھ گئی، کھانے پینے کی آسائشیں بھی بڑھ گئی، ہم کو غذائیں کئی قسم کی چاہیے عمدہ عمدہ۔ دوسرے یہ کہ ہمارے گھروں کی آسائشیں بڑھ گئی، پریس کرنے کے لیے استری ہر وقت چلتی رہتی ہے کپڑوں کو، भी करंट तो चलेगा। एक मैं मिसाल दे रहा हूँ, इस तरह घर में कारपेट चाहिए, चलो दरी है, कोई ऐसी मतलब चीज हो कि जो मतलब है कि नॉर्मल, अब ये लाखों रुपए के कारपेट फिर इसके नीचे फोम बिछाते सजदा ही ना कर सके आदमी, सजदे में ये शर्त है, बिल्कुल आपको ये अर्ज कर दूं, सजदे में ये जरूरी है, यानी कि फर्ज है कि पेशानी जब रखे तो जमीन की सख्ती महसूस हो। तो अगर ये कारपेट बिछा हुआ मोटा सा नीचे फॉर्म है, फिर तो सजदा करना ही दुश्वार हो जाता है। सजदा होने की सूरत तो है, वो ये है कि अब आपको पेशानी इतनी दबानी पड़ेगी, इतनी दबानी पड़ेगी कि अब दबाएंगे तो नहीं दबेगी, अब दबाएंगे तो पेशानी नहीं दबेगी। अगर आपने ढीली छोड़ी, इतना नहीं दबाया, दबने की उसमें गुंजाइश छोड़ी, तो सजदा नहीं होगा, सजदा नहीं होगा तो नमाज ही नहीं होगी। तो आप बताइए कि इस कारपेट पर जब आप सजदा करेंगे और ये आप कारपेट पर जोर लगाते रहेंगे, उसके साथ गुत्थम गुत्था रहेगी आपकी पेशानी, तो नमाज में दिल लगेगा कहां से? आपका खुशू और खुजू तो दूर दूर तक फटकेगा भी नहीं आपके करीब, बल्कि उसी में ध्यान लगा रहेगा कि पेशानी दबे पेशानी दबे। ये मसला अपने घर का नहीं कर रहा, ये मसला बाहर शरीयत के तीसरे हिस्से में लिखा हुआ है, आप देख लीजिए। मैंने वो अपने अल्फाज में बयान किया, लेकिन मतलब उसमें देख लीजिएगा, उम्दा उम्दा सोफों और हजार हजार रुपए के पलंगों पर वो रकम लगा दी जाती है, लाखों लाख रुपए का फर्नीचर घर में डाल दिया जाता है। आप खुद गौर फरमा लें कि जो आपने हजारों लाखों रुपए यूं डाल दिए, जो ना पेट की गिजा बन रहे हैं, ना तन का लिबास बन रहे हैं, ना किसी गरीब का सहारा बन रहे हैं, ना किसी मिस्कीन की रोजगार का सबब बन रहे हैं, इस पर आप खुद गौर फरमा लें, तो ये सब माल की मोहब्बत के करिश्मे नहीं है तो क्या? देखिए मैं एक बार फिर वजाहत कर दूं कि ना मैं इस फर्नीचर को नाजायज बोलता हूं, ना मैं कारपेट बिछाने को गुना बोलता हूं। तेरी सादगी पे लाखों, तेरी आजीजी पे लाखों, ओ सलाम आजीजाना मदनी मदीने वाले, सारे नबियों के सरदार होकर, दोनों आलम के मुख्तार होकर, हम गरीबों के गमखार होकर एक चटाई बिछाए हुए हैं। तो अगर वाकई सादगी से जिंदगी बसर करना हम लोग सीख लें तो हमारे अखराजात बहुत बच जाएं। अब मसलन नमाज ही को ले लो, अब कारपेट को छोड़ो, एक से एक कीमती मुसल्ले चले, सैकड़ों रुपये का मुसल्ला नमाज के लिए बिछाते हो और सादगी इसमें कुछ ना बिछाए, आदमी कुछ भी ना बिछाए, फर्श पर पड़ ले तो सवाब भी ज्यादा मिलेगा। पूछो कैसे? तो बारे शरीयत में है कि बिला हाइल सजदा मुस्तहब है। बिला हाइल माने जमीन और पेशानी के दरमियान कोई चीज बिछी भी ना हो, जमीन पर फर्श खाक पर सजदा करना ये मुस्तहब है, ज्यादा सवाब। तो मुसल्ले या दरी या चटाई पर उतना सवाब नहीं जितना कुछ ना बिछाया जाए, सवाब ज्यादा है। लेकिन कीमती कीमती मुसल्ले, फिर मुसल्लों में एक अबतुल्ला शरीफ का फिगर बनाया, सरकार के रोजा अनवर का फिगर बनाया। मैं कोई फतवे नहीं दे रहा, मैं अपना मेरा जहन है ना, मैं शरई हुक्म लगा रहा हूँ, लेकिन आखिर मुझे कोई मुतमइन तो करे। तो मैंने ये देखा कि हमारी ये कौम कितनी भोली भाली है, काबे शरीफ का जो फिगर है, तस्वीर है, उसको फ्रेम करवा कर दीवार से लगाती है, उस पर हार डालती है, सब्ज सब्ज गुम्बद शरीफ की तस्वीर को दीवार से फ्रेम लगा कर लगाते हैं, हार डालते हैं। मुझे बहुत अच्छा लगा कि यार ये तो बहुत अच्छी बात है, ये ताजीम है, और इनकी ताजीम नहीं करेंगे तो किन चीजों की ताजीम करेंगे? अल्हम्दुलिल्लाह, तो जो ये फ्रेमें लगाते हैं बहुत प्यार आता है, अच्छी बात है और बिल्कुल बाई से बरकत काम है। तो इन्हीं लोगों को जो इतना अदब करते हैं, हार डालते हैं इसी फ्रेम को, इस तस्वीर का इतना एहतराम करते हैं, यही लोग जब इनके हाथ में मुसल्ला आता है, इसी तस्वीर को जमीन पर बिछाकर इसमें खड़े हो जाते हैं, घुटने रख देते हैं, फिर इसको लपेट के यूं करके यूं फेंक देते हैं। यार ये तजाद अपनी समझ में नहीं आता कि ये कैसे अकीदतमंद लोग हैं कि कभी तो ये फ्रेम बनाकर इसको हार डालते हैं, अगरबत्ती का धुआं देते हैं, खुशबू लगाते हैं, यूं हाथ लगा के चूमते हैं, आंखों से लगाते हैं, सर पे रखते हैं, और यही तस्वीर अगर मसल्ले पर बनी है तो लपेट के यूं फेंक देते हैं, यूं डाट डाट करके झटकते हैं और पछाड़ते हैं, चढ़ जाते हैं इस पर। मैं अब भी नाजायज का फतवा नहीं दे रहा, अदब तो फिर अदब ही अदब, खलास, फिर जब अपना मूड आया तो अदब है ना, जब मूड नहीं आया तो बेअदबी है, ये कैसे हो सके? ख्वाब और बेदारी दोनों का निजाम एक ही होना चाहिए ना, एक ही निजाम, अलग अलग निजाम नहीं होना चाहिए। तो इसलिए मेरे सही भाइयों, आप खुद गौर फरमा कि मतलब अगर हम फर्श पर नमाज पढ़ लें तो क्या हर्ज है? चलो मसाजिद में तो ये नहीं हो सकता, हमें भी यहाँ चटाइयां बिछानी पड़ती हैं, चलो सर्दी है तो चटाई बिछानी भी है, सर्दी में तकलीफ होगी तो भी नहीं ठीक, तो नमाज में दिल नहीं लगेगा अगर तकलीफ है तो। अब ये इख्तलाफ तो आपने कहीं नहीं करना,
झगड़े तो नहीं करने इसके लिए, अपने तौर पर जब घर में नमाज पढ़े या अकेले पढ़े जब तो इस पर अमल मुमकिन है। इसके लिए कीमती कीमती मुसल्ले नहीं खरीदेंगे तो बचत भी हो जाएगी और शायद अदब भी हो जाएगा। कहेगा नहीं कि इसने कहा क्या
मेरे बयान,
तो आप सुनाओगे नहीं, आप बोलोगे यूं बोलता है, यूं बोलता है। फुला भी बिछाता है, वो पीर साहब बिछाते हैं, वो अल्लामा साहब बिछाते, सब गलत है, ये सही है। तो वो सब सही है, मैं गलत हूँ, मैं तो इतराफ करता हूँ। मगर मुझे कोई मुतमइन करेगा कि इसमें सवाब कितना है इन तस्वीरों को पछाड़ने झाड़ने का। बोले पछाड़ो झाड़ो मत, तो ठीक है खाली बिछाओ, तो फिर बेख्याली में पाँव लेकर चढ़ जाते हैं, तो इसका क्या इलाज। तो फिर ये कि इसको बिछाने के बजाय अगर दीवारों से लगा रहने दें तो इसमें क्या नुकसान है, ये आप बताइए कि इसको बिछाने में अदब ज्यादा मालूम होता है या दीवारों पर अदब से इसको लगाने में आवेजा करने में अदब ज्यादा मालूम होता है, आप खुद बताइए। जाहिर है कि मतलब बच्चा भी कहेगा कि इसको आवेजा करने में, इसकी जियारत करने में अदब ज्यादा मालूम होता है, बिछाने में फिर खतरा के पांव लेकर चढ़ जाएंगे, बच्चे चढ़ जाएंगे, खुद तवज्जो नहीं रहती, घुटने आ जाते हैं। तो दिल इन तस्वीरों पर जो काबा शरीफ की तस्वीर है, या आम मुसल्ले भी होते ना, बिल्कुल आपको नहीं लगेगा कि काबे की तस्वीर है, बिल्कुल रेडियोस काबे की तस्वीर होती है। एक मुसल्ला कॉमन है, बहुत यानी कि ज्यादा कीमती नहीं है, लोग इसको यही समझेंगे काबे की तस्वीर नहीं है। लेकिन मैं आपको बताऊं, एक तरफ इसका रेडियोस यानी कि बहुत ही छोटा करके काबा शरीफ बनाया हुआ, इतना आपको महसूस नहीं होगा, और इसके बाई तरफ मस्जिद अक्सा बनी हुई है। मस्जिद अक्सा वो मुकद्दस मस्जिद है जहाँ से मेरे आका सल्लल्लाहु अलैहि वसल्लम की मेराज हुई थी, जहाँ सारे नबियों ने सरकार की इक्तिदा में नमाज अदा की थी। वो मुकद्दस मस्जिद है, उस पर भी पांव रखकर कैसे चढ़ेंगे। अल्लाह ताला हमें बाअदब बना दे, प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम के सदके में बाअदब बना दे। एक बार फिर वजात कर दूं कि ना कारपेट को मैं नाजायज कहता हूं, ना फर्नीचर को गुनाह कहता हूं, ना मुसल्ले पर नमाज पढ़ने को गुनाह कहता हूं। मैं गुनाह किसी बात को नहीं कह रहा, मैं आपको सिर्फ अदब की बात मैंने अर्ज की, और इसमें आपका जो जमीर बोले वो आपने करना है, किसी को अपना हुक्म मुसल्लत नहीं करना। तो एक तो बुख्ल, और बुख्ल से यानी कि माल की फिरावानी से का शौक पैदा करने से बचने के लिए सादगी जो है ये एक बेहतरीन मतलब इसका हल है जो हमारे पास नहीं है। हम जबान से बहरहाल सादगी की बातें जरूर करते हैं, लेकिन हमारे दिल में हमारे मतलब जहन में सादगी नहीं है। कपड़े सादा पहनेंगे कम खर्चा होगा, और आला पहनेंगे ज्यादा खर्चा होगा। जाहिर है तो हमारे मिजाज में हमारे वजूद में बदकिस्मती से सादगी नहीं है, तो इसलिए माल की मोहब्बत बढ़ती चली जा रही है। नंबर दो गुस्सा, ये भी शैतान का जाल है और ये बहुत कामयाब जाल है। देखो कभी कुफले मदीना भी लगा हुआ है, बड़े शरीफ नजर आ रहे हैं, बहुत प्यारा है, और मिजाज के खिलाफ बात हो गई और इस जनाब को गुस्सा आ गया शरीफ आदमी को, फिर जो दो दो टुकड़े माँ बहन की गालियां शुरू की ना इसने, शैतान के तो बस वारे नहीं आ रहे हो। ये अपना पक्का दोस्त है, लोग इसको शरीफ समझते हैं, नेक समझते हैं, और ये अपना कैसा प्यारा दोस्त है कि ना माँ को छोड़ता ना बहन को, तो टुकड़े दिए जा रहे हैं गाली, इसलिए किसको गुस्सा आ गया। तो जब गुस्सा आया तो ऐसी बात शैतान ने बोला, जब कोई शख्स मेरे गुस्से के जाल में फंस जाता है तो मैं उसको अपनी जमावत में खूब घुमाता हूं फिराता हूं, जैसे बच्चे खेल के दौरान गेंद को इधर उधर फेंकते और घुमाते हैं। तो ऐसा शख्स यानी गुस्से का मरीज खुद अपनी दुआओं से चाहे मुर्दों को जिंदा कर देता हूं, मगर उस गुस्से वाले से हम कभी मायूस नहीं होते। जो गुस्से वाला है उससे अपन मायूस नहीं होते, वो जो चाहे करे, जैसी भी करामतें दिखाए, एक ही जुमला उसके मुंह से ऐसा निकलवा देते हैं गुस्से के दौरान कि किए कराए पर सब पानी फिर जाता है, पिछला हिसाब सब क्लियर हो जाता है उसको। तो जैसे मैंने मिसाल दी कि अच्छा खासा मतलब शरीफ आदमी बैठा हुआ, जब उसे गुस्सा आया गया आपे से बाहर, तो फिर जो दो दो टुकड़े गालियां दी तो अलमान रख गई, गुस्सा आया तो छुरी निकली, गुस्सा आया तो फायर हुआ, गुस्सा आया तो तीन तलाकें हुई, घर तबाह हो गया, गुस्सा आया तो चांटा मारा, उसने घोंसा दिया, दांत तोड़ दिया, अपने कच्ची हो गई, चांटा मार के फंस गए, गुस्सा आया गाली दी, उसने पत्थर उठा के दे मारा, सर फोड़ दिया, सात टांके हैं, गुस्सा आया गरीबान में हाथ डाला, दो लत्ती झाड़ी, उधर से पुलिस आ गई, दोनों को कर दिया अंदर। तो गुस्सा जो है वो मतलब शैतान का बड़ा जबरदस्त वार और बेहद कामयाब जाल है। शायद ये कह सकते हैं कि उम्मत जाल में भी गरीब था, वही लिल अक्सर हुक्मुल कुल, अक्सर जो लोग हैं वो गुस्से वाले होते हैं, ऐसा गुस्सा आता है बाजू का तो गुस्से गुस्से में मर जाते हैं। ये भी केस हुए कि गुस्सा इतना गुस्सा आया कि हाथ फैल हो गया, ऐसा गुस्सा आया कि जाकर दरिया में छलांग लगा ली, खुदकुशी कर, ऐसे भी गुस्से में खुदकुशियां होती होते ना, घर में कुछ बोल दिया तो वो घर से भाग जाते हैं, फिर माँ बाप परेशान। तो ये भी गुस्सा नजारे दिखाता है, ये माँ बाप को दिखाता है, बाप ने गुस्से में झाड़ा, कुछ ओवर लिमिट झाड़ दिया, उसने समझा कि मुझे मेरे जुर्म से ज्यादा सजा क्यों मिली, एहतियाजन वो बाप खड़ा हुआ। अब बाप ہر طرف گھوم رہا ہے پھر رہا ہے پریشان، ماں رو رو کر بستر میں آ گئی، بیٹا نہیں ملتا، یا کبھی مل جاتا ہے کبھی نہیں ملتا، تو برسوں برسوں تک پتا چلا کہ ملتا ہی نہیں، آخر بعض اوقات یہ کہ لاش ملتی ہے خودکشی کر جاتا ہے، وہ ٹیبلٹ کھا لیتا ہے زیادہ زہر کھا لیتا ہے، کوئی کیڑے مار دوا پی لیتا ہے غصے میں آ کر، اسی طرح میاں بیوی میں غصے کی وجہ سے خودکشیاں ہوتی ہیں، یا قتل و غارت گری تو عام ہے، جتنے بھی قتل و غارت گری کے کیس ہیں نا، یہ کہہ سکتے ہیں کہ سب کے سب غصے کی وجہ سے، برس برس تک غصہ نہیں جاتا، انتقام میں جنرلی مطلب اس کا جو سبب جو ہوتا ہے وہ غصہ ہوتا ہے، اپنے نفس کی وجہ سے جو غصہ آتا ہے نا، اس کی وجہ سے آدمی انتقام لیتا ہے، قتل کرتا ہے، فائر کرتا ہے، بہت کچھ کرتا ہے، بظاہر معاف کر دیتا ہے لیکن مروت میں معاف کر دیتا ہے، غصہ اس کا ٹھنڈا نہیں ہوتا، وہ اسٹو میں لگا رہتا ہے کہ کب موقع ملے، اور میں یہ بھی ہوا ہے کہ کمپرومائز ہونے کے بعد بھی مطلب لاش گرتی ہے، ہو جاتا ہے، یہ غصہ جو ہے یہ شیطان کا بدترین ہتھیار ہے، جس کی وجہ سے وہ بہت ہی کامیاب ہے، اور امت کو اس نے بالکل فساد برپا کر رکھا ہے، جتنی دہشت گردیاں ہوتی ہیں رکو شریف آدمی تھوڑی کرتا ہے، آپ سمجھتے ہیں شریف آدمی ہوائی فائر کرتا پھرے گا، شریف آدمی جا کر وہ دکانوں پہ پتھرے مارے گا، شریف آدمی جا کر کسی کو گولی مار کر ہلاک کرے گا نا، سب غصے والے، یہ جیل کے سریوں کے پیچھے جو ہیں کیا غصے والے، اب جیل میں پڑے رو رہے ہوتے ہیں، پریشان ہوتے ہیں، یا تو غصے والے ہوتے ہیں یا مظلوم ہوتے ہیں، زیادہ تر تو یہی ہوتا ہے، یا چوریاں ڈکیتیاں کرنے والے بھی ہوتے ہیں، لیکن جنرلی مطلب یعنی کہ غصہ جو ہے یہ بہت پایا جاتا ہے مخلوق میں، انسان کو بھی آتا ہے، جانور کو بھی غصہ آتا ہے، جانور بھی جب غصے میں بفرتا ہے تو پھر قابو نہیں آتا، چھوٹے چھوٹے بچوں کو غصہ آ جاتا ہے، اتنے اتنے منڈے بات کرنا نہیں آتی، غصہ کرنا آتا ہے ان کو، سے بفر جاتے اڑی کر جاتے، یہ ضد یہ بھی عام طور پہ غصے کی پیداوار ہوتی ہے، تکبر یہ غصے کی تو اولاد ہے، تو اب یہ کہ غصہ تو آ جاتا ہے، بندہ بے اختیار ہے، اس کی نہیں چلتی، بس غصہ آ گیا، اب کرنا کیا چاہیے، لوگ بولتے ہیں مجھے غصہ بہت آتا، اب یہ کہ غصہ آ جاتا ہے چلو آدمی اس میں قصوروار نہیں، غصہ آ گیا، یہ جو عوام بولتے ہیں کہ غصہ حرام ہے، یہ ان کی غلطی ہے، غصہ حرام ہے یہ نہیں کہنا چاہیے، غصہ آ جاتا ہے آدمی کو قابو نہیں رہتا کیا کرے، اب یہ حرام تو ہے کہ میں نے اٹھا کر پیا تو یہ حرام پیا کیوں، تو چلو بھائی نہیں پیوں گا، اب غصہ تو آ جاتا ہے، اب اس کا کیا مطلب، یہ حرام کیسے ہو گیا، آدمی کا کنٹرول نہیں ہے، آ گیا، تو غصہ آ جانا حرام نہیں ہے، کوئی اہل علم اس کو کہیں گے بھی نہیں حرام، کوئی کہہ دے بالفرض کہہ دے گا کہ غصہ حرام ہے، تو اس سے دلیل مانگیں گے تو وہ کبھی بھی نہیں دے سکے گا، کبھی بھی نہیں دے گا، وہ دلیل کے کس حدیث میں لکھا ہے غصہ حرام ہے، تو غصہ حرام ہے یہ مقولہ غلط ہے، بلکہ اگر اپنے نفس کے لیے غصہ آ گیا تو اس غصے کے مطابق اگر اس نے کوئی عمل کیا تو اس پر احکام جاری ہوں گے، کہ اس نے کوئی مکروہ فعل کیا، حرام فعل کیا، کیا کیا، اب ظاہر ہے کہ غصہ آ گیا، منہ چڑھا لیا، غصہ آ گیا، چاٹا مارا، غصہ آ گیا، گالی دی، غصہ آیا، فائر کر کے قتل کر دیا، تو اس غصے کی وجہ سے اس نے الگ الگ فیل کیے، کسی نے منہ چڑھانے پر اکتفا کی، کسی نے غصہ آ گیا تو دو گالیاں دے کر ہی تسلی کر لی، کسی نے غصہ آیا تو چاٹا مار کر ہی گزارا کر لیا، اور کسی نے غصہ آیا تو فائر کر کے بندہ گرا دیا، اب یہ کہ غصے پر جس طرح کا اس نے ریئیکشن ظاہر کیا اسی کے مطابق وہ گناہگار ہوگا، منہ چڑھانے والا ظاہر کم گناہگار ہوگا، منہ چڑھ گیا ٹھیک ہے، وہ تو گناہگار بھی ہونے کی صورت ہے کہ نفرت سے منہ چڑھایا، یا موڈ آپ ہی ہو گیا منہ چڑھ گیا بےچارے کا، تو یہ تو گناہ بھی نہیں ہے، تو بےچارے کو مجبور ہے غصہ منہ چڑھ گیا، اس نے کنٹرول کر لیا کہ گالی نہیں دی، تو یہ تو گناہگار بھی نہیں ہوا، بلکہ ہو سکتا ہے اس کو ثواب ملے، کہ غصے پر جو قابو کر لیتا ہے تو کار ثواب پاتا ہے، اس کی تو بڑی پذیرائی حدیث شریف میں تعریف آئی، اور فرمایا گیا کہ پہلوان وہ نہیں کہ جو دوسرے کو پچھاڑ دے، پہلوان تو وہ ہے جو غصے کے وقت اپنے آپ پر قابو پا لے، تو قابو پایا تو موڈ اپ ہو گیا، منہ چڑھ گیا چڑھ گیا ٹھیک، لیکن گالی تو نہیں تھی، چاٹا تو نہ مارا، پتھر نہیں مارا، فائر نہیں کیا، الٹا سیدھا بکواس نہیں کی، اب غصہ آئے تو کنٹرول کرے، اپنے آپ پر قابو پائے، اس کی صورتیں کیا ہیں قابو پانے کی، حدیثوں میں اس کے علاج کچھ اس طرح بیان کیے گئے، غصہ آ جائے تو چپ ہو جاؤ، کفل مدینہ بولو، جو غصہ جب آتا ہے اور آدمی بولتا ہے نا تو پھر اول پھول بولتا ہے، ایک جملہ ادھر نکل رہا ہے، دوسرا لفظ ادھر بھاگ رہا ہے، نا مشرق ابھی مغرب میں ہے، بس وہ خود بھی نہیں سمجھ آتی کیا بولا، بعد میں خود بھی ندامت ہو جاتی کہ یار میں نے کیا بک دیا، تو غصہ آئے تو چپ ہو جاؤ، غصہ آئے کھڑے ہو تو بیٹھ جاؤ، بیٹھے ہو تو لیٹ جاؤ، زمین سے چپٹ جاؤ، غصہ شیطان کی طرف سے، شیطان آگ سے بنا ہوا ہے تو آگ کو پانی بجھاتا ہے، تو جب غصہ آئے تو وضو کر لو، تو یہ علاج ہے کہ سے انشاءاللہ غصہ اتر جائے گا، غصہ آئے تو اعوذ باللہ من الشیطان الرجیم پڑھ لو تب بھی غصہ اتر جائے گا انشاءاللہ، تو یہ کہ جس کو آ جاتا ہے کنٹرول نہیں ہے اس کو اپنے آپ پر، تو چلو یہ مجرم نہیں ہے بےچارا مجبور ہے، معذور ہے، مریض ہے، تو اس کو چاہیے کہ یہ غصہ آئے تو اپنے غصے کا علاج کرے، جو ابھی میں نے علاج عرض کیے یہ علاج کر لے، تو اللہ نے چاہا تو غصہ کنٹرول ہو جائے گا، ظاہر خاموش ہو جائے گا، تو کیا ہاتھ پیر نہ چلائے، زبان نہ چلائے، اس سے انتقام نہ لے، ظاہر غصے سے تباہ کاری نہیں پھیلے گی، تو بعض صورتوں میں غصہ آنا بھی چاہیے، یہ بھی ہے، اس وقت آتا نہیں ہے، اس کا کیا علاج نہیں آتا بالکل۔ تیسرا جال جو ہے شیطان کا، اس میں نشہ، کہ جب نشہ آدمی کر لیتا ہے تو شیطان کہتا ہے کہ میں اسے ہر برائی کی طرف پکڑ کر یوں لے جاتا ہوں جیسے کوئی بکری کو کان پکڑ کر جہاں چاہے لے جائے۔ تو جو نشے میں ہوتے ہیں، جو اول فل بکتے ہیں، جو حرکتیں کرتے ہیں، ماں بہن کی ان کو تمیز نہیں رہتی، وہ سب جانتے ہیں۔ اللہ تعالیٰ شیطان کے ان تینوں جال، مال کی محبت، غصہ برائے نفس، غصہ برائے نفس اور نشہ، ان تینوں آفتوں اور ساری آفتوں سے جن کا تعلق اللہ کی نافرمانی سے ہے، اس کے محبوب صلی اللہ علیہ وسلم کی نافرمانی سے، ہم سب کو محفوظ و مامون فرمائے۔
شاہ تار پر ہر آن رحمت کی نظر رکھنا، کرے دن رات یہ سنت کی خدمت یا رسول۔